नमस्कार, ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस DBIEAबाट काठमाडौँमा संरचित संयोजित साप्ताहिक रचनात्मक रेडियो प्रस्तुति लहर समौसर मञ्च।
अबको प्रस्तुति प्रारम्भिक कक्षा पढाइबारे रेडियो कार्यक्रम।
रमाइलो पढाइ दिगो सिकाइ कक्षा 1-2-3 का बाल बालिकालाई।
अब सुनौ प्रारम्भिक कक्षा पढाइबारे शिक्षण विज्ञसँगको कुराकानी।
शिक्षकलाई सहयोगी उपाय।
नमस्कार, म माया गिरी। प्रारम्भिक कक्षा शिक्षण सहयोगी संवादमा हामीसँग जोडिनु भएकोमा यहाँलाई स्वागत छ। यो कार्यक्रम कक्षा 1-2-3 का बाल बालिकाहरूको पढाइ र सिकाइलाई सहज बनाउन शिक्षकद्वारा शिक्षककै लागि तयार पारिएको हो। आज हामीसँग हुनुहुन्छ विज्ञ श्री स्मिता नेपालज्यू। उहाँ लामो समयदेखि शिक्षकहरूका लागि प्रारम्भिक कक्षा पढाइ लगायत अन्य प्रशिक्षण तथा शिक्षक पेशागत विकास कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ। म उहाँलाई कार्यक्रममा स्वागत गर्दछु।
धन्यवाद मायाजी।
स्मिताजी, यस्ता के उपाय होलान् जसको प्रयोगले एउटा शिक्षकले पढ्न गाह्रो परेका विद्यार्थीको पहिचान गर्न सक्छन्, साथै उनीहरूलाई ती शिक्षकले कसरी सहयोग गर्न सक्नेछन्?
मायाजी, कुनै पनि विद्यार्थीलाई सफलताका साथ पढ्नका लागि 3 प्रमुख सिपको आवश्यकता हुन्छ। विसंकेतन अर्थात् वर्ण चिनारी, शब्द भण्डार र बोध। विसंकेतन भन्नाले वर्णका ध्वनि चिनेर तिनलाई जोड्दै तिनबाट बनेका शब्दको पहिचान गरी उच्चारण गर्नु हो। शब्द भण्डार भनेको आफूसँग भएका सार्थक शब्दहरूको भण्डार हो र बोध भनेको विद्यार्थीले उपयुक्त गतिमा शब्द, वाक्य, अनुच्छेद वा पाठहरू पढेर तिनको अर्थ बुझ्नु हो।
हामी वयस्कहरूले कुनै नयाँ सामग्री पढ्दा पनि त्यसै त गर्नुपर्छ होला।
हामी ठुलाहरूलाई यो कुरा सजिलै आउँछ, किनभने हामीमा पढ्ने अनुभव हुन्छ र कसरी पढ्ने भन्ने कुरा हामीले सिकिसकेका छौँ। तसर्थ हामी सिक्नका लागि पढ्छौँ भने साना साना बाल बालिकालाई चाहिँ सुरुमा पढ्न नै सिकाउनु पर्छ। अर्को कुरा, हामी अहिले कसरी पढ्छौँ भन्ने कुरा प्रारम्भिक तहमा हामीले कसरी पढ्न सिकेको थियौँ भन्ने कुरामा भर पर्छ। त्यसैले बाल बालिकाहरूलाई 3 सिप मध्ये कुनै पनि सिपमा समस्या छ भने उनीहरूलाई अतिरिक्त सहयोग चाहिन्छ।
यो कुरा कसरी पत्ता लगाउने?
यसका निम्ति शिक्षक साथीहरू राम्रो श्रोता हुनुपर्छ। सुरुमा शिक्षकले कक्षामा सस्वर पठन गराउनु पर्छ र विद्यार्थीले पढेको राम्रोसँग सुन्नुपर्छ। यसै क्रममा विद्यार्थीले पढेको आधारमा कुनै विद्यार्थीलाई कुनै शब्द गाह्रो भएको वा कुनै वर्णहरूलाई जोडेर ध्वनिमा रूपान्तरण गर्न सकि नसकेको कुरा पत्ता लगाउन सकिन्छ।
शिक्षकले कुनै विद्यार्थीलाई पढ्न गाह्रो भएको पाएमा के गर्न सक्छन्?
सर्वप्रथम विद्यार्थीलाई कुन शब्द पढ्दा गाह्रो भएको हो पत्ता लगाउनु पर्छ। त्यसपछि त्यो शब्दको पहिलो अक्षर वा मात्रा उसलाई पढ्न लगाउनु पर्छ। त्यो पढेपछि शब्दको दोस्रो वा अन्य अक्षरहरूलाई पनि यसै गरी पढ्न लगाउन सकिन्छ।
यदि विद्यार्थीले शब्द विसंकेतन गर्न सकेन भने?
विद्यार्थीलाई शब्दमा भएका सबै अक्षर वा मात्राको ध्वनि उच्चारण गर्न लगाउनु पर्छ र ती अक्षर वा मात्रालाई जोडेर बन्ने शब्द पनि भनिदिनु पर्छ। यदि विद्यार्थीलाई कुनै वाक्य पढ्दा 1 वा 2 शब्दमा मात्रै समस्या हो भने उसलाई पुनः एकपटक त्यो वाक्य पढ्न लगाउन सकिन्छ। यसो गर्दा पनि विद्यार्थीलाई शब्द वा वाक्य पठनमा सहयोग हुन्छ। तर उसलाई धेरै शब्द पढ्नमा समस्या देखिएको खण्डमा पनि उसलाई अझ सरल शब्द वा वाक्य पढ्न दिएर थप अभ्यास गराउनु पर्छ।
शिक्षकले शब्द भण्डार शिक्षण गर्न के गर्नुपर्छ?
शब्द भण्डार शिक्षण भन्नाले मूलत 3 कुरा पर्छन्: उच्चारण, अर्थ र वाक्यमा प्रयोग। लेख्न सिकिसकेका बालबालिकाका लागि यसमा हिज्जे पनि थपिन्छ। तसर्थ चरणबद्ध रूपमा शब्द भण्डार शिक्षण जरुरी छ। विद्यार्थीले शब्दको अर्थ बुझे कि बुझेनन् भन्ने थाहा पाउन उनीहरूलाई त्यसको अर्थ सोध्नुपर्छ। अर्को उपाय भनेको कुनै वाक्य वा पाठ पढिसकेपछि उनीहरूलाई त्यसमा कुन शब्द बुझेनौ भनेर पनि सोध्न सकिन्छ।
अनि विद्यार्थीले कुनै शब्द नबुझेको खण्डमा वा त्यसको गलत अर्थ बताएको खण्डमा के गर्न सकिन्छ?
विद्यार्थीले शब्दको अर्थ नबुझेको खण्डमा शिक्षकले शब्दको सही उच्चारण गर्दै त्यसको अर्थ बोध गराउनका लागि शब्दको प्रकृति अनुसार वास्तविक वस्तु, चित्र वा नमुना देखाउने, हाउभाउ अथवा सजिलो भाषामा व्याख्या गरिदिने जस्ता तरिका अपनाउन सकिन्छ।
अब तेस्रो सिप बोधका बारेमा बताउनुहोस् न।
जति सजिलै बालबालिकाले अक्षर चिन्न सके र उनीहरूको शब्द भण्डार जति व्यापक छ त्यति नै उनीहरूको बोध पनि राम्रो हुन्छ। विद्यार्थीको बोध क्षमता वा सिपको जाँच गर्ने सबैभन्दा सरल तरिका भनेको प्रश्नोत्तर हो। उसलाई भर्खर पढेको पाठबाट के बुझ्यौ भनेर सोध्न सकिन्छ वा त्यस पाठलाई आफ्नै शब्दमा भन्न लगाउन पनि सकिन्छ।
विद्यार्थीलाई उसले पढेको कुरा बुझ्ने गरी पढ्ने बनाउन शिक्षकले कसरी सहयोग गर्न सक्छ त?
यस्तो अवस्थामा विद्यार्थीलाई ती वाक्य वा पाठलाई साना साना भागमा टुक्र्याउन लगाउनुहोस्। उसलाई टुक्र्याएको मात्रै आधारित प्रश्नको उत्तर गर्न लगाउनुहोस् वा आफ्नै शब्दमा भन्न लगाउनुहोस्।
धन्यवाद स्मिताजी।
धन्यवाद।
हामीलाई सुनिरहनु भएका श्रोता र शिक्षक मित्रहरू, यी सबै सहयोगी र उपयोगी जानकारीहरू तपाईँले आफ्नो विद्यालयमा प्रयोग गर्नुहुनेछ भन्ने हामीले आशा लिएका छौँ। हामीलाई सुनिदिनु भएकोमा धन्यवाद। नमस्कार।
मेरो पनि नमस्कार।
रमाइलो पढाई दिगो सिकाइ कक्षा एक दुई तिनका बाल बालिकालाई।
अब सुनौ प्रारम्भिक कक्षा पढाइ बारे रेडियो नाटक
उज्जवल भविष्यको सुरुवात।
हैन ए ताराको बाबा, यो बाख्रो किन कराउँछ?
अघि टाट्नमा घाँस हाल्दै थिए, फुकाएनन् भनेर कराउँछ नि डाम्नु।
ए ल, खाना पनि पाके। तारा र तेज कता लागेछन्?
तिमीलाई हिजै भनेको थिएँ त, अहिले सामुदायिक सिकाइ केन्द्रमा गएका छन् के। स्कुलका 9 र 10 कक्षाका विद्यार्थीले कक्षा 3 का विद्यार्थीलाई कथा वाचन प्रतियोगिताको लागि तयारी गराउँछ नि त।
हो त है, कस्तो बिर्से कि।
अनि कथा वाचन सँगै हाजिर जवाफ प्रतियोगिता पनि हुन्छ रे, नाटक पनि खेल्छन् रे।
उनीहरूलाई कस्तो मजा हुने भयो।
हजुरआमालाई कथा पढेर सुनाउँदैछु के। ऊ धनी बा आमा कि एकली छोरी थिइन्।
होइन, लामो समय घर परिवार बाहिर बसेर होला, घरमा कति रमाइलो लाग्यो। छोरी ज्योति, खाना खाएपछि म पनि एउटा कथा तिमीलाई पढेर सुनाउँछु है।
बाबाले पढेको सुन्छु नि, मलाई त बाबासँग बस्न कति मन पर्छ। ए साँच्ची आमा, भोलि म स्कुलबाट आउन ढिला हुन्छ है। भोलि हाम्रो स्कुलको बाल क्लबले कथा वाचन अभ्यास गराउँदैछ के, अनि मैले पहिलो कथा पढ्नु पर्ने रे।
तिमी किन चिन्ता लिन्छौ छोरी, अहिलेसम्म तिम्री आमाले सघाइन्, अब म तिम्रो बाबा पनि आइपुगेको छु नि।
तिम्रो बाबा फेरि सहरतिर लाग्ला नि, समातेर राख है ज्योति।
आजको कथा वाचन प्रतियोगितामा सबैलाई स्वागत छ। अब हामी सबैका सामु कक्षा 3 की छात्रा ताराले कथा वाचन गरेर सुनाउँदैछिन्। कृपया शान्त भएर सुन्नुहोला।
एकछिनपछि किताबले भन्यो, कलम भाइ, तिमी त लेख्न सक्छौ, हामी यसरी बस्न सक्दैनौ। हाम्रा कुरा जुङ्गेदैले राम्ररी देख्ने गरी लेख्नु पर्यो। कसो? कलम गम्भीर भयो, सुस्केर हल्लै उसले भन्यो, हो मेरो काम लेख्ने नै हो, तर दाईको हातबाट नसमातिकन म आफै लेख्नै सक्दिनँ।
राम्रो कथा वाचन गरेकोमा तारालाई धेरै धेरै धन्यवाद। अब प्रश्न उत्तरको पालो। प्रश्नको उत्तर जसले पहिले हात उठाउँछ नि उसैले दिन पाउँछ, उसले नमिलाए मात्रै अर्कोले मौका पाउँछ। पहिलो प्रश्न सोध्छु है त, कलमलाई लेख्न कसले आग्रह गर्यो? ल भन त।
म भन्छु।
ल, तेजले पहिले हात उठाएका छन्, उत्तर के हो भन त?
किताबले।
ठिक, तेजले एउटा कथाको पुस्तक पुरस्कार पाएका छन्। अब अर्को प्रश्न, कलमले कसले नसमाति लेख्न सक्दिन भन्यो?
म भन्छु।
ल, ज्योतिले पहिले हात उठाइन्, उत्तर भन त।
जुङ्गे दाई।
ठिक, ज्योतिले पनि एउटा कथाको किताब पुरस्कार पाएकी छन्। ल, आजलाई कथा वाचन प्रतियोगिता सकियो, आशा छ सबैलाई रमाइलो भयो होला, होइन?
हो।
तेज, तारा, तिमीहरूले धेरै राम्रो गर्यो, मलाई तिमीहरू प्रति गर्व छ।
हामीले छोरा छोरीलाई सधैँभरि घरमा पढ्ने वातावरण दियौँ, अनि यिनीहरूले बुझेर पढ्नलाई शान्त र उज्यालो पढ्ने ठाउँ पनि बनाइदियौँ। यिनले पढेपछि के बुझे भनेर भन्न र लेख्न पनि लगायौँ। तारा र तेजलाई हरेक हप्ता सामुदायिक सिकाइ केन्द्रमा पढाइ लेखाइ अभ्यासको लागि पनि पठायौँ, होइन त? यिनीहरूको यो सफलता भनेको नि हामीले घरमा दिएको यही वातावरण र हौसलाको परिणाम हो।
हो त नि,
हाम्रो बाख्रोले पनि हो भन्यो।
ल ज्योति, ल बिस्तारै यहाँ पलङमा बस्ने है।
आइया। होइन, ज्योतिलाई के बोरो बोकेर ल्याउनु भयो त ज्योतिको बाबा?
स्कुलबाट आउँदा यही बाटोमा ठेस लागेर लडिन्, मैले बोकेर ल्याएँ नि छोरीलाई।
लौ,
घुँडामा चोट लाग्यो आमा, बाबा सँगै हुनु भएर सजिलो भयो।
खै खै, म औषधि लगाइदिन्छु नि, अलिअलि चर्याउँछ नि है।
आथा, पोलियो
निको भइहाल्छ नि, खै म फुक्दिन्छु।
छोरी, तिमीले पढाइमा धेरै राम्रो गर्दैछौ, म साह्रै खुसी छु। आज तिम्रो स्कुल गएर मैले पनि धेरै कुरा बुझ्ने मौका पाएँ नि।
अब त मलाई हाम्री नातिनीले पनि तारा र तेजले जस्तै राम्ररी पढेर सुनाउँछिन्।
हो, तिमीले राम्रो पढ्न थालेकी छौ, हामीलाई तिमी प्रति गर्व छ ज्योति।
मलाई त अहिले दुख्न पनि कम भयो, म पनि आज धेरै खुसी छु नि। मैले पनि अरू साथी जस्तै पढ्न सिके, अनि पढेको कुरा बुझेर प्रश्नको उत्तर मिलाएर नि किताब पुरस्कार पनि पाएँ।
ए हो र, शाबास।
छोरी, कथा वाचन अभ्यासको लागि तिमी बाल क्लब नियमित जाने गर है।
हस आमा।
भाइ पनि खुसी भयो।
रमाइलो पढाई दिगो सिकाई कक्षा एक दुई तीन का बाल बालिकालाई।
अब सुनौ प्रारम्भिक कक्षा पढाइ बारे विशेष अतिथि सँगको कुराकानी।
विशेष अतिथि सँग रमाइलो कथा।
नमस्कार, म माया गिरी। कार्यक्रमको यस खण्डमा अतिथिको रूपमा आउनुभएका एक ख्याति प्राप्त व्यक्तिले हामीले यो महिनाको लागि छनौट गरेको पुस्तक पढेर हामीलाई सुनाउनु हुनेछ। यसै गरी उहाँले हामीसँग आफ्नो पढ्ने बानी, बाल्यकालको मनपर्ने पुस्तकहरूका बारेमा बताउनु हुनेछ र आफूले पढ्न सिक्दाको क्षण बारे आफ्ना सम्झनाहरू पनि हामीलाई सुनाउनु हुनेछ। आजको हाम्रो अतिथि हुनुहुन्छ चर्चित गायिका आनी छोइङ डोल्मा। यहाँलाई स्वागत छ।
धन्यवाद, कार्यक्रममा सहभागी हुन पाउँदा मलाई खुसी लागेको छ।
तपाईँ यसरी सफल र लोकप्रिय हुनुको पछाडि पढाइ एउटा महत्वपूर्ण पक्ष रहँदै आएको छ। अतिथि पाठक खण्डमा यो महिनाको लागि हामीले छनौट गरिएको पुस्तकको अंश तपाईँले पढेर सुनाउनु भन्दा पहिले हामी तपाईँसँग प्रारम्भिक कक्षा पढाइका सम्बन्धमा केही प्रश्नहरू सोध्न चाहन्छौँ।
अवश्य।
तपाईँ प्रारम्भिक कक्षामा पढ्दै गर्दा तपाईँका रुचिका पुस्तकहरू कुन कुन थिए?
बेतालको कथाहरू हुन्थ्यो नि, त्यो चाहिँ यो भोट भाषामा, हिमाली भाषामा। अब ती अमरचित्र कथाहरू, कमिकहरू चाहिँ कहिले काहीँ आफूले पढ्न पाइन्थ्यो।
तपाईँलाई सम्झना छ यी पुस्तकहरूमा सबैभन्दा मनपर्ने कुरा के थिए?
जुनै पनि कथामा एउटा मोरल भ्याल्युको चाहिँ उपदेश चाहिँ हुन्छ। मनपर्ने भन्दा पनि अब मन परेकै भन्नु पर्ला। विशेष त्यो तल टुली बटुली कति राम्री पुतली सानी पनि हैन रे ठुली पनि हैन। अब त बिर्से पनि छु।
मेरो अर्को प्रश्न, तपाईँले कसरी पढ्न सिक्नुभयो सम्झना छ हानीजी? अनि सिकाइ प्रक्रियाको बारेमा तपाईँ के सम्झिनुहुन्छ?
सुरुवात स्कुल जाने भनेको 9 वर्षको उमेरदेखि मात्र स्कुल जान पाएको। कक्षामा टिचरहरूले जुन जुन सब्जेक्टहरूमा सुरुवातदेखिको एबिसिडी लेख्नेदेखि, क ख ग घ लेख्नेदेखि, अङ्क लेख्नेदेखि सबै त्यहीँ स्कुलमै सिकेको। अनि एक्जाम भएपछि चाहिँ आफू सबभन्दा पहिला लेखिसक्थ्यो। क्लासमा दुईजना मात्र केटी थियो, त्यही केटीले अर्को केटीलाई मैले आन्सर यस्तो देखाइकन उसलाई सेकेन्ड बनाइदिन्थेँ।
यसरी पढ्नु रमाइलोको लागि थियो वा कुनै पाठ अथवा गृह कार्यको रूपमा हुने गर्दथ्यो?
अब घरमा होमवर्क गर्नु पाए होइन, एक्जाम छ भने घरमा कहिले पढ्न पाए होइन, आधा घन्टा जति अगाडि स्कुल जाने पुग्ने कोसिस गर्थेँ।
अनि तपाईँले सानो छँदा पढ्न सिक्नका लागि मेहनत नगर्नु भएको भए अहिले तपाईँको जीवन कस्तो हुने थियो होला?
ए त्यो त अब कल्पना गर्नु पनि चाहन्न म, होइन पढ्न लेख्न पाएको भनौँ त्यो उमेरमा। त्यसले गर्दा आज म जहाँ जुन संसारको जुनै कुनामा जाँदा पनि एउटा शिर ठाडो गरेर अलि निर्धक्कसँग म ह्यान्डल गर्न सक्छु।
आफ्ना व्यक्तिगत कथाहरू हामीलाई सुनाइदिनु भएकोमा धेरै धेरै धन्यवाद। अब म तपाईँलाई यस महिनाको छनौटको लोकप्रिय पुस्तक हाम्रा श्रोता सामु वाचन गरेर सुनाइदिनु हुन अनुरोध गर्दछु।
अवश्य। यस पुस्तकको शीर्षक घाम हरायो। लेखन हरिहर तिमिल सिन्हाज्यू, चित्राङ्कन अशोकमान सिंहज्यू, सम्पादन शाश्वत पराजुलीज्यू। यस पुस्तकको प्रकाशन चाहिँ शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रबाट। पूर्व दिशाबाट उदाउँछ घाम, झुल्के घाम हेर्न डाँडा माथि जाउँ, भन भन साथी पश्चिम कता हो, घाम जता अस्ताउँछ पश्चिम त्यता हो, कुन दिशा हो यो यति विशाल, उत्तर दिशा हो यो साथी हेर हिमाल, समथर फाँट जस्तो कुन दिशा यो, तराईको मैदान हाम्रो दक्षिण दिशा हो, पूर्व हेर्दा कतातिर पर्छ देब्रे कान, उत्तर दिशा पर्छ साथी यो कुरा जान, छामे मैले यतिखेर मेरो दाहिने कान, दक्षिणतिर पर्छ साथी तिम्रो दाहिने कान, घाम उदाउने ठाउँ हेर्दा पूर्व देखिन्छ, त्यही बेला पिठ्यौँ मेरो पश्चिम फर्किन्छ, पूर्व हेरी दायाँ बायाँ हात तन्काऊ, कुन कुन दिशा हो तिमी बताऊ, मेरो दाहिने हातले दक्षिण देखायो, मेरो देब्रे हातले उत्तर देखायो, पश्चिम हेर्दा देब्रे हात दक्षिण फर्किन्छ, मेरो दाहिने हात चाहिँ उत्तर फर्किन्छ, पूर्व पश्चिम उत्तर दक्षिण चार दिशा हुन्, भन घाम अब तिमी जान्छौ बाटो कुन, घडी जस्तै यन्त्र हुन्छ दुईटा हुन्छन् सुई, सधैँ बस्छन् उत्तर दक्षिण दिशा देखाई, जहाजमा यही यन्त्रले दिशा बताउँछ, अनि पुग्नु पर्ने ठाउँ पत्ता लगाउँछ।
आजको कार्यक्रममा हामीले चर्चित गायिका आनी छोइङ डोल्मासँग कुराकानी गर्यौं। कुराकानीका लागि आनीजीलाई धेरै धेरै धन्यवाद।
धन्यवाद।
श्रोता, हामी केही हप्तापछि विशेष अतिथिसँग फेरि आउनेछौ। यतिन्जेल कार्यक्रममा सँगै रहेर साथ दिनुभएकोमा धन्यवाद। नमस्ते।
रमाइलो पढाई दिगो सिकाइ कक्षा एक दुई तिनका बाल बालिकालाई।
हामी अहिले सुन्दैछौ ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रडकास्ट इनिसिएटिभ इक्वल एक्सेस DBIEAबाट काठमाडौँमा संरचित संयोजित साप्ताहिक रचनात्मक रेडियो प्रस्तुति लहर समौसर मञ्च।
सर्पदंश अथवा सर्पको टोकाइबाट बस्न र सर्पको टोकाइबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तरक्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश।
नमस्कार। सर्पदंशबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति विरुद्ध जनचेतना जगाउने उद्देश्य राखेको अन्तरक्रियात्मक रेडियो कार्यक्रम लहर जीवन सन्देशमा तपाईँलाई स्वागत छ। म अचला
र म उपेन्द्र। कार्यक्रम लहर जीवन सन्देशको यो दोस्रो भाग। आज हामी सर्पको डसाईबाट बच्नका लागि आफ्नो घर वरिपरि सरसफाइ गर्नुको महत्व किन छ यसै विषयमा संवाद गर्दैछौ।
सर्पको डसाईबाट बच्न आफ्नो घर वरिपरि सरसफाइ गर्नुको महत्व किन छ र कसरी सरसफाई गर्न सकिन्छ भन्ने बारेमा हामीलाई सर्पदंशविज्ञ डाक्टर जामुन प्रसाद सिंहले जानकारी दिनुहुनेछ।
हाम्रो घरको वरिपरि अलिकति सकिन्छ भने अलिक चिप्लै बनाऊ। चिप्लोमा सर्पहरू त्यति जाँदैन, उक्लिँदैन, हिँड्न पनि सर्पलाई चिप्लोमा गाह्रो हुन्छ, होइन, उनीहरू जान पनि खोज्दैन। उज्यालो भयो भने झन् सर्पहरू भाग्छ उज्यालोबाट। त्यही भएर हामीले राति एउटा बत्ती बाल्ने गर्छौँ। प्रायः जसो त्यस्तो ठाउँहरू छ भने बत्ती बालेर राख्यो भने सर्पहरू अलिकति लाइटबाट उज्यालोबाट टाढै भाग्न खोज्छ।
आफ्नो घर वरिपरि सरसफाई नगर्दा वा गर्न नसक्दा हामीलाई कसरी सर्पदंशको जोखिम हुन्छ यसै विषयमा जानकारी दिने रञ्जनी र राजीवको कहानीको दोस्रो भाग पनि हामी सुन्छौँ।
सही प्रश्न गर्नुभयो तपाईँले। किनभने नि काका, हेर्नुहोस् त घर वरिपरि कति ठुल्ठुला घाँसहरू उम्रिएका छन्, झाडी हेर्नु त कति झाङ्गिएका छन्, त्यसमाथि यो फोहोर मैलाहरू पनि व्यवस्थापन गर्नुभएको छैन, अनि त सर्प आइहाल्छन् नि।
हो त, अनि यस्तो भएपछि त सर्पहरूलाई लुकेर बस्न सजिलो पनि हुने भयो, हो किन भन्नु त?
त्यो त हो है, सर्प लुकेर बसेको छ भनेर थाहा भएन र नजिकै गयो भने त डस्ने नै भयो नि है।
चलन चल्तीको बोलीमा सर्पको टोकाई भनेर धेरै प्रयोग भए तापनि सर्पको टोकाईलाई सर्पदंश भन्ने गरिन्छ। चलन चल्तीको बोलीमा सर्पको टोकाई भनिए पनि हामी कार्यक्रम जीवन सन्देशमा यसलाई सर्पको डसाई र सर्पदंश भनी सम्बोधन गर्छौं।
सर्पका धेरैजसो प्रजातिहरू मानिसलाई हानि नगर्ने खालका नै हुन्छन्। थुप्रै सर्पका प्रजातिमा बिल्कुलै विष हुँदैन। तिनले या त आहारालाई आफ्नो शरीरले बेरेर श्वास अवरोध गरेर मार्दछन् वा आहारालाई जमिनमा थिचेर मार्दछन् वा जिउँदै निलिदिन्छन्। केही सर्पका प्रजातिले मुखमा भएको विशेष खाले ग्रन्थीबाट रस निकाल्छन् र यसले आहारालाई लठ्याउने, मार्ने र पाचन गर्नमा मद्दत पुर्याउँदछ।
सर्पहरू न्यानो र सुक्खा ठाउँमा बस्न मन पराउँछन्। वर्षायामको समयमा आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्। मुसा, लोखर्के, कुखुरा जस्ता आहारका खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्।
वर्षायाम अर्थात् सर्प बाहिर निस्किने मौसममा आफ्नो घर वरिपरि सरसफाई गर्दा सर्पदंशबाट बच्न सकिन्छ। आफ्नो घर वरिपरि भएका अग्ला घाँस काटेर फोहोर मैला व्यवस्थापन गरेर सर्पको डसाईबाट बच्न सकिन्छ। याद राख्नुहोस्, सर्पहरू यस्तै अग्ला घाँस, फोहोर मैला भएका ठाउँ तथा आहाराको खोजीमा अन्न भण्डारण गरिएका स्थानहरूमा लुकेर बसेका हुन सक्छन्।
आफ्नो घर वरिपरिको सरसफाईको महत्वका विषयमा सहभागी श्रोताहरूको प्रतिक्रिया सुनौ। हामीले विभिन्न जिल्लाका केही श्रोता सहभागीलाई मनसुन वा वर्षायाममा आफ्नो घर वरिपरि कति पटक सरसफाई गर्नुहुन्छ र किन भनेर सोधेका छौँ।
म सबिन सिंह चौधरी, घर कपिल वस्तु। अब वर्षा सुरु हुने बेलामा चाहिँ सर्पहरू निस्किन्छन् भन्ने तराईमा बस्दाखेरिकै अलि ज्ञानले हो। बर्खा अगाडि चाहिँ अलिअलि झाड उम्रेछन् भने घर वरिपरि चाहिँ जम्मै काटछाट गरिन्छ। बेला मौकामा अलि झाडी देखियो भने त्यो चाहिँ सफा चाहिँ गरिन्छ। ल भनौँ न, गन्ने नै हो भने महिनाको एकचोटि चाहिँ सरसफाई चाहिँ गरिन्छ।
मेरो नाम सुरेश गुप्ता, घर दाङ उपमहानगरपालिका, वार्ड नम्बर 1। बर्सातको समयमा सर्प बढी निस्किने भएको हुनाले झार जङ्गलहरू काट्ने सफा गर्ने अनि आफ्नो घर वरिपरि जुन माटोहरू हुन्छ त्यो माटोहरूलाई समाउने अनि प्वालहरू हुन्छ त्यो प्वालहरू टाल्ने त्यस्तो गर्दाखेरि तपाईँलाई अलिकति धेरै राम्रो हुन्छ अनि सर्पदंशबाट पनि बच्न सक्नुहुन्छ।
हेलो, मेरो नाम श्रेया गुप्ता हो अनि म दाङमा बस्ने हो तर अहिले चाहिँ करेन्टली काठमाडौँमा बसिरहेको छु। अनि पछि सर्पहरू आउने बेलामा चाहिँ अब दुलोहरू नहोस् सर्प बस्ने भनेर त्यो धेरै ध्यान राखिरहेको हुन्छौँ हामीले। त्यही दुलो छ भने पनि टालिदिन्छौँ हामीले अनि सर्प बस्नु पाउँदैन त्यसरी। अनि कहिलेकाहीँ त छानामुनि पनि लुकेर बसिरहेको हुन्छ, त्यही सुत्ने बेलातिर हामी त्यो पनि चेक गर्छौँ कि छानामुनि छ कि छैन भनेर।
दिग्विजय मिश्र, कपिल वस्तु। अब यो पानी परेको बेलामा अलि झाडीहरू पनि धेरै हुन्छ, घरको वरिपरि घाँसहरू उम्रिन्छ, त्यसैले त्यति बेला अलि बढी सरसफाइ गर्नुपर्छ। सामान्य रूपमा अब 15 दिनमा पनि सरसफाइ गरिन्छ, 15 दिन एक महिनामा। त्यसले गर्दा चाहिँ नि सर्पहरू त्यहाँ बस्न नपाओस्, झाडी भएपछि सर्पहरू त्यहाँ बस्छन्, त्यसैले झाडी सफा गरिराख्यो भने सर्पहरू त्यहाँ बस्न पाउँदैन। अब कहिलेकाहीँ त्यो खोला र अथवा बाग बगैँचाको छेउछाउबाट सर्पहरू आउँछन्, तर झाडी भएन भने सर अर्कोतिर गइहाल्छ, झाडी भयो भने त्यहाँ बस्छन्। त्यसैले हामी प्रायःजसो सरसफाइ गर्छौँ।
मेरो नाम सुनिल कुमार सिंह, मेरो घर महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाको वार्ड नम्बर 5 हो। घर वरिपरि सरसफाइ गर्ने भनेको चाहिँ अब त्यो सर्पको लागि मात्र होइन कि अन्य स्वास्थ्यको हिसाबले पनि सरसफाइ गर्नुपर्छ होइन। प्रायः चाहिँ म आफ्नो घरको वरिपरि सरसफाइ गर्नेको यसो बिहान र बेलुका हो होइन। अलिकता फोहोर देखिया छन् भने दिउँसोतिर पनि सरसफाइ गरिन्छ होइन। र सर्पहरू चाहिँ अब सर्पबाट जोगिनलाई चाहिँ अब तपाईँको प्रायः त्यो घरको छेउछेउमा साना सानो खाल्डाखुल्डीहरू छ भने त्यो खाल्डाखुल्डीहरू चाहिँ त्यो पुर्ने होइन। अनि यो झाडीहरू छ भने साना साना चाहिँ त्यो भुटेन टाइपका रुखहरू छ भने त्यो जुन भुट्यानहरू त्यो जुन रुखमा चाहिँ सर्पहरूको बास सुरक्षित मानेर उनीहरूले बसिरह हुन्छ त्यस्ता रुखहरू पनि साना साना रुखहरू पनि काट्ने सरसफाइ गर्ने होइन।
हेलो, मेरो नाम सुदामा गुप्ता, म दाङदेउखुरीमा बस्छु। सर्प निक्लिने समयमा हामीहरू धेरै किनभने घरमा बालबच्चाहरू हुन्छ त्यसै कारणले हामी बढी ध्यान दिन्छौँ। अरू बेला त्यति ध्यान नदिए पनि यो सर्प निस्किने समयमा हामी धेरै ध्यान दिन्छौँ किनभने अब धानहरू ल्याएर राखिएको हुन्छ, बोराहरू हुन्छ। सर्पहरू लुक्ने ठाउँ भनेको अलिकता अल्टर ठाउँमा गएर रुक्छ, उनीहरू कोप्चोमा अनि त्यस्तो जहाँ पुवाल जस्तो हुन्छ त्यहाँ गएर लुक्ने भएको हुनाले हामीहरू सरसफाइ गर्दाखेरि हप्तामा एकचोटि सामानहरू यताबाट उता सारेर अनि त्यो सर्प बस्ने जस्तो ठाउँ नहोस् भनेर त्यस कुरामा हामी बढी ध्यान दिन्छौँ।
हामीले भर्खरै सुन्यौं आफ्नो घर वरिपरिको सरसफाइको महत्त्वको बारेमा हाम्रा श्रोता सहभागीको विचार। उहाँहरू मध्ये केहीले महिनामा कम्तीमा एकपल्ट र केहीले 15 दिनमा घर वरिपरि सरसफाइ गर्ने गरेको बताउनु भएको छ। त्यस्तै घर वरिपरिको फोहोर व्यवस्थापन गर्ने गरेको, घरका प्वालहरू तथा जमिनका दुलोहरू थुन्ने गरेको कुरा पनि बताउनुभयो।
वर्षायाममै हाम्रो घर वरपर घाँसहरू पलाएर झाडी बन्न सक्छ। मकै, धान, कोदो लगायतका अन्न बालीहरूले पनि घर वरपर झाडीको रूप लिएका हुन्छन्। सर्पहरू अग्लो घाँस, फोहोरको थुप्रो, कसिङ्गर र दाउराका खात आदिमा लुकेर बसेका हुन सक्छन्।
अर्को कुरा, हामीले खाद्यान्न भण्डारण गरेका ठाउँहरूमा मुसा, लोखर्के आदि लुकेर बसेका हुन सक्छन्। त्यस्ता ठाउँहरूमा आहारा सजिलै पाइन सक्ने भएकोले सर्पहरू पनि अन्न भण्डारमा आकर्षित हुन्छन्। हामीले अन्न वा खाद्यान्न भण्डारण गर्दा मुसा, लोखर्के तथा चराहरूले सजिलै नभेट्ने गरी भण्डारण गर्नुपर्छ।
सर्पको डसाईबाट बस्न आफ्नो घर वरिपरि सरसफाई गर्नुको महत्त्व किन छ र कसरी सरसफाई गर्न सकिन्छ भन्ने विषयमा मध्य प्रदेश जनकपुर प्रादेशिक अस्पतालमा सेवारत डाक्टर जामुन प्रसाद सिंहसँग कुराकानी गरेका छौँ।
नेपालमा विषालु सर्पहरू छन् र सर्पहरू आफैमा एउटा प्राकृतिक जीवहरू हुन् र त्यसपछिबाट यसको जैविक विविधतामा यसको आफ्नो स्थान छ। तर यसले गर्दा खास गरी भित्री मधेस, तराई र केही पहाडी क्षेत्रमा समेत र अहिले अलि उच्च पहाडी क्षेत्रमा समेत सर्पदंशको घटनाहरूले हामी कहाँ केही त्यस्तो तथ्य तथ्याङ्क छ यसका डसाई अथवा यसका क्षतिको बारेमा?
सर्पदंशको बारेमा हाम्रो देशमा अत्यन्त धेरै पीडित देश नै हो। अरू देशहरूको तुलनामा पनि हामी ट्रपिकल रिजन भन्नाले गर्मी क्षेत्रमा पर्छौँ र घना बस्ती हाम्रो लगभग देशको आधा जनताहरू मध्य पहाडीदेखि लिएर तराईसम्मको सबै हेर्ने हो भने घना बस्ती र देशको लगभग दुई तिहाई जनता चाहिँ हामी ट्रपिकल रिजन पहाडी एरिया भए पनि गर्मी क्षेत्र नै छ र हामी त्यो क्षेत्रमा बस्छौँ र त्यो क्षेत्रमा सर्पको टोकाइ चाहिँ अत्यधिक धेरै नै छ। वास्तवमा 50-60 हजारको हारहारीमा सर्पदंश भएको साँचो कुरा हो र मृत्यु पनि 3-4 हजारको हारहारीमा भएकै छ। पछिल्लो चरणमा अब क्रिटिकल केयरहरूको एक्सपेन्सन बढेको छ चारैतिर। कोभिड पश्चात चाहिँ भेन्टिलेटरको सर्भिस हामी कहाँ लगभग सबै प्रदेशहरूमा छ, जनताको पहुँचमा पनि छ, अत्यन्त व्यस्त हुन्छ तर कसै कसै गरी पाइरहेका छन्। तर यसमा सबैभन्दा ठुलो चुनौती के भएको छ भने लगभग 80% मृत्यु भने अस्पताल पुग्नुभन्दा पहिला नै हुने गरेको छ।
घर वरिपरि समुदाय समाजमा सरसफाई गर्नु सर्पदंशबाट जोगिने एउटा उपाय हो भने यसलाई कसरी व्याख्या गरिदिनुहुन्छ?
हामीले प्रिभेन्सन भन्छौँ, 80% मृत्यु अस्पताल जानुभन्दा अगाडि हुन्छ भने अब हामीलाई अस्पतालको रोल 20% झर्या छ। अब यसलाई हामीले प्रिभेन्टिभमै गयौँ भने सर्पले टोक्दै नटोकोस् त्यो बाटो गयौँ भने यसले मृत्यु कम हुने भयो। अनि त्यसको प्रिभेन्टिभ उपायहरूमध्ये सबैभन्दा प्रभावकारी उपाय भनेको आफ्नो घरको वरिपरि अब धेरै हामी कहाँ चाहिँ गाउँघरतिर दाउरा बाल्ने अनि गाईको गोबरहरू सुकाएर गुइठाहरू बनाएको हुन्छ, गुइठा घर हुन्छ। प्रायः जसो हेर्नुभयो भने घरको बनावट, हाम्रो समाजको बनावट हेर्नुभयो भने भान्सासँगै टाँसिएको घरमा चाहिँ गुइठा घर अथवा जर्ना घर हाम्रो मधेसमा भन्छ, दाउरा राख्ने घर हुँदो रहेछ। अनि त्यो घरमा भुसहरू हुन्छ, गहुँको भुस, धानको परालहरूबाट पनि बनेको केही भुसहरू हुन्छ, प्राय गहुँको भुस र रहर खेती सकिएपछि त्यसलाई पनि दाउराको रूपमा बाल्छन्। अनि त्यसको जराहरू अनि बोटहरू त्यहाँ सुकाएर राखेको हुन्छ, अनि तिनीहरू नै सर्पको बास स्थान हो त्यो। अनि फेरि राति ल्याउन जाने, आज खाना पकाउनु छ भने त आजै दिउँसै निकाल्नु पर्यो नि, दिउँसा त उज्यालो हुन्छ, हेर्न सकिन्छ। अनि त्यति भएर रातिको लागि दाउरा निकाल्ने अनि आफ्नो भान्साघरमा राख्ने हो भने त्यहाँ छिर्नु परेन। सकेसम्म यस्ता घरहरू अलिकति पर बनाए हुन्छ, हाम्रो भान्सामा बच्चा बच्चीहरू पहुँच हुने ठाउँभन्दा अलिकति पर यदि त्यस्ता दाउराहरूको घर बनायो, गुइठाहरू घर बनायो भने सर्प हाम्रो नजिकमा आउन सक्दैन। अनि अर्को कुरा चाहिँ सरसफाई कम्तीमा हाम्रो घरको वरिपरि अलिकति सकिन्छ भने अलिक चिप्लै बनाऊ, चिप्लोमा सर्पहरू त्यति जाँदैन, उक्लिँदैन, हिँड्न पनि सर्पलाई चिप्लोमा गाह्रो हुन्छ, होइन, उनीहरू जान पनि खोज्दैन। उज्यालो भयो भने झन् सर्पहरू भाग्छ उज्यालोबाट, त्यही भएर हामीले राति एउटा बत्ती बाल्ने गर्छौँ। प्रायः जसो त्यस्तो ठाउँहरू छ भने बत्ती बालेर राख्यो भने सर्पहरू अलिकति लाइटबाट उज्यालोबाट टाढै भाग्न खोज्छ। र दोस्रो अर्को कुरा के छ भने सरसफाइको त महत्त्वपूर्ण नै छ, जन्जाल लगाएर राख्नुभन्दा त्यो सफा सुग्घर छ भने खाटमुनि सबै सामानहरू राख्ने अनि हेर्दै नहेर्ने, खाटमुनि के छ भनेर हामी कहिले नहेर्ने, सारा सामान खाटमुनि राखेपछि त्यहाँ के छ भनेर हेर्न सकिँदैन, सफा पनि गर्न सकिँदैन, कति दिनदेखि कहिलेदेखि सर्प आयो थाहा पनि हुँदैन। अनि हामी राति सुते बेलामा, राति ओर्लिने बेलामा खुट्टै पर्छ, होइन, त्यसमा भन्यो। अनि अर्को ढोकाहरू अब पुरानो हुँदै जाँदाखेरि कुनै कुनै ठाउँमा पाल छुट्छ के, अनि त्यो ढोकाको पालबाट पुरै ढोका लाग्दैन, ढोका लागे पनि तल चाहिँ अलिकति पाल हुन्छ, उग्रिने हुन्छ, अनि त्यहाँबाट सर्पहरू छिरिरहेको हुन्छ। अनि अर्को माथि छत त छनै छ, छाना प्रायः जसो फुसको छाना हुन्छ, हाम्रो गाउँतिर खपडाको घर हुन्छ, एस्बेस्टस अथवा आजकल जुन युपिभिएस भन्छौँ तिनीहरूले बनाएको घरहरू छ भने त्यो माथिबाट आउनेलाई टालिदिनुपर्छ। टालिदियो भने के हुन्छ भने माटोले टालिदिए पनि हुन्छ, सर्पले आफै पाल बनाउँदैन, मुसाले पाल बनाउँछ र त्यो मुसाको पालबाट सर्प छिर्ने हो। त्यही भएर माटोले नै टाल्ने हो हामीले, त्यो घरको पर्खाल र खपडाको मुनि जुन ग्याप हुन्छ त्यो ग्यापमा गिलो माटो लगेर सबै टालिदिने हो भने त्यहाँबाट सर्प आउँदैन। अनि हामीले मुसा त हैरान खेलाएकै छ हरेक ठाउँमा, अनि मुसाले दिनु पाल पार्छ, अनि हामीले हप्ताको एकचोटि यसो घर कुरा कुना हेर्ने अन्त लट्ठी लिएर, हामी गाउँतिर मलाई अझै पनि याद छ बुवाहरूले गर्नुहुन्थ्यो, लट्ठी लिएर यसरी हान्नुहुन्थ्यो अनि हानेर कहाँ पाल परेछ अनि त्यहाँ माटोहरू पुर्दिनुहुन्थ्यो, अनि त्यो पनि गर्दा हुन्छ। त्यसपछि सुत्दाखेरि हामीले झुल लगाएर सुत्ने, झुल लगाएर सुत्यो भने त्यसको दोहोरो फाइदा छ नि, कालाजरबाट पनि बच्न सकिन्छ, मलेरियाबाट पनि बच्न सकिन्छ र सर्पदंशबाट पनि झुलले बचाउँदो रहेछ। किनभने राति आइ नै हालेछ घरमा, कसैबाट छिरि नै हालेछ भने हामी सुतेको बेडमा चाहिँ जाँदैन। प्रायः बच्चाहरूमा राति प्रायः जसो करेन्टले राति टोक्छ, होइन, किनभने उनीहरू घरभित्र बास स्थानभित्र लुकेर बसेका हुन्छ, छानामाथि हुन्छ, अनि राति माथिबाट कहिले काहीँ खस्छ अथवा तलबाट खाटबाट पनि चढ्छन्। अनि त्यस्तो बेलामा हामीले मच्छर जाली भन्छौँ, झुल भन्छौँ, त्यो मच्छर झुल चाहिँ लगायौँ भने त्यो सर्पले पाल पार्दै भयो भने उसले बाटो क्लियर छ भने मात्रै जान्छ, उसले बाटोमा सानो अवरोध पनि भेटायो भने मोडिहाल्छ, अर्कोतिर लागिहाल्छ। अनि राति उठ्दाखेरि पनि हामीले बत्ती टर्च लाइट भन्छौँ नि, त्यो टर्च लाइट चाहिँ आफ्नो सुत्ने बेडमा राख्नुपर्छ र राति उठेर दिसा पिसाब जान लाग्यो भने पहिला टर्च लाइट बाल्ने, बालिसकेपछि थपडी बजाउने, यसरी जोडले थपडी बजाएपछि अलिकति आवाज आयो भने तिनीहरू सतर्क हुन्छ, अलिक जान्छ। र हामीले टर्च बालेर तल खुट्टा राख्यौँ भने सर्पले लखेटेर टोक्ने नै होइन नि, सर्पको पुच्छरमा अथवा सर्पको जिउमा हाम्रो खुट्टा पर्यो अथवा कुनै काठ वस्तुहरू छ अनि त्यो कुनै कपडैहरू छ त्यसमा सर्प छ र हामीले त्यो कपडा तान्यौँ, मेरो खुट्टामा लागेको त्यो कपडा तानियो भने सर्पलाई के लाग्छ भने मलाई मार्न आयो भन्ने लाग्छ, त्यसपछि सर्पले टोक्ने हो। नत्र भने त्यो खाटै मुनिको सर्प पनि हामी ओर्लियौँ भने त्यो भाग्ने खोज्छ, हामीलाई लखेट्दैन, हामीबाट भाग्ने खोज्छ। जब उसको जिउमा केही स्पर्श हुन्छ अनि मात्र सर्पले चाहिँ हामीलाई टोक्यो कि भन्ने चाहिँ उसलाई लाग्दो रहेछ, मलाई मार्छ पिट्छ भन्ने लाग्दो रहेछ अनि त्यसपछि उसले हामीलाई टोक्दो रहेछ। त्यही भएर यी बचाइबाट बच्न सक्यो भने धेरै राम्रो हुन्छ। अर्को एउटा कुरा के छ भने हाम्रो तराईतिर गमबुट एउटा जुत्ता हुन्छ, त्यो जुत्ता चाहिँ लगाउने बानी गर्नुपर्छ। राति बाहिर पिसाब गर्ने टोयलेट टाढो छ भने त्यहाँ जानुपर्ने भयो भने त्यो बुट लगाइहाल्ने, अब बुटभित्र पनि सर्प हुन्छ है, फेरि बुटलाई पनि हामीले हेर्दाखेरि त्यो बुटको तल सुनेर पल्टाउँछौँ झार्छौँ अनि त्यसपछि मात्रै हामीले बुट लगायौँ भने सेफ हुन्छ। मैले त बुटभित्र बिछी नै देखाएको छु, जुत्ताभित्र बिछी नै मैले कतिपटक देखाएको छु अनि त्यही भएर चाहिँ जुत्तालाई मजाले झारेर पल्टाएर झारेर अनि त्यसलाई हेरेर अनि त्यसपछि लगायो भने चाहिँ त्यो सर्पदंशबाट बस्न एकदमै कारगर हुन्छ। कसम कदाचित बाटो हिँडिरहेको छौँ भने बाटो हिँड्दाखेरि पनि जुत्ता हुनुपर्छ अनि लुगा पनि अब बाक्लो खालको लुगा तल लगाएको छ भने राति हिँड्दाखेरि सकेसम्म जिन्स लगाएर हिँडेको छ अथवा ट्राउजर लगाएर हिँडेको छ भने पनि अलिक प्रोटेक्टिभ हुन्छ। यिनै हुन् सर्पदंशबाट बच्ने हुने प्रयास भनेको यिनै।
अर्को कुरा लट्ठीले ट्वाक ट्वाक गर्नु, टर्च
धेरै ठुलो साथी नि, टर्च लाइट भनेको त हाम्रो साथी नै हो, त्यसलाई त साथी बनायो हुन्छ। आजकल मोबाइलको जमाना आएपछि मान्छेले टर्च लाइट बाल्न छोडेका छन्, मोबाइलको टर्च युज गर्दा पनि भयो, त्यसमा त्यति इल्युमिनेन्स हुँदैन, जुन हाम्रो हाते टर्चमा इल्युमिनेन्स हुन्छ ब्याट्रीवाला टर्चमा, त्यसमा धेरै प्रकाश आउने हुन्छ, कडा प्रकाश हुन्छ, त्यसमा मोबाइलको टर्चहरूमा चाहिँ अलिकति सफ्ट प्रकाश हुन्छ, त्यति धेरै टिक्दा पनि टिक्दैन अनि त्यही भएर टर्च राख्ने बानी त एकदमै जरुरी छ। र हामी बेडबाट उठ्दाखेरि पनि अब यो त तर्सिने कुरा त होइन, तर बेडबाट उठ्दाखेरि पनि हामी फेरि सुत्न गयो भने पनि आफ्नो बेडलाई टकटक्या हुने हेर्ने, तकिया उठाएर हेर्ने, तन्ना एकचोटि झारिदिने अनि आफ्नो तोसकहरू जुन हुन्छ आफूले ओढ्ने जुन ब्ल्याङ्केटहरू हुन्छ कम्मलहरू त्यसलाई पनि एकटक मजाले हावामा हल्लाउने, त्यसले गर्दाखेरि सफा पनि भयो र ढुक्क पनि भइयो। र मच्छर जालीको प्रयोग चाहिँ एकदमै गर्ने किनभने सुतेको बेलामा संसार जोगाउने त्यसैले रहेछ। त्यही भएर म पनि घर जाँदाखेरि मच्छर जाली छैन भने मलाई सुत्न एकदम डर लाग्छ, त्यो जाली चाहिँ प्रयोग गर्नुपर्छ, त्यो पनि प्रयोग गर्ने। हजुरले भनेको एकदमै राम्रो कुरा हो, त्यो टर्च लाइट र लाठी टकटकाउने भन्छ नि, त्यो लाठी टकटकायो भने पनि आवाजले पनि उनीहरू सतर्क, सर्पको अब आवाजै कानले त सुन्दैन तर लाठी टकटकाउँदाखेरि भाइब्रेसन हुन्छ, त्यो भाइब्रेसन सर्पले धेरै टाढासम्म फिल गर्दो रहेछ। जस्तो कि हामीले काठमा यसरी टकटक गर्यो भने लगभग तपाईँ 500 मिटर टाढो पनि एउटा लामो काठ छ भने त्यो कानमा सुनिन्छ नि, त्यस्तै भुइँमा हामीले लाठी बजायो भने त्यसको भाइब्रेसन सर्पले फिल गर्दो रहेछ, त्यो चाहिँ एकदमै राम्रो कुरा हो। त्यसले गर्दा उनीहरू आफै सतर्क हुन्छ, सर्पहरू पनि सतर्क हुन्छ, त्यो बाटो छोड्छ उनीहरूले।
आफ्नो घर वरिपरि सरसफाई गर्नुको महत्व र सरसफाई गर्ने तरिका र ध्यान दिनुपर्ने कुराहरूका बारेमा हामी सबैलाई बुझाइदिनु भएकोमा सर्पदंश सम्बन्धी विज्ञ डाक्टर जामुन प्रसाद सिंहप्रति हामी आभारी छौँ।
ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि, मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
ओहो, हो त, ठ्याक्कै सम्झे, घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौँ, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौँ, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
यति बेला हामी रेडियो कार्यक्रम जीवन सन्देश सुनिरहेका छौँ।
सर्पदंश अथवा सर्पको टोकाईबाट बस्न र सर्पको टोकाईबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देशमा आफ्नो विचार र पृष्ठपोषणका लागि आइभीआर टोल फ्री नम्बर एनटीसी प्रयोग गर्ने सहभागीका लागि 1660100701।
आज हामी सर्पको डसाईबाट बच्न आफ्नो घर वरिपरि सरसफाई गर्नुको महत्त्व किन छ र कसरी सरसफाई गर्न सकिन्छ भन्ने विषयमा कुरा गरिरहेका छौँ। अहिलेसम्म हामीले श्रोता सहभागीको विचार र सर्पदंश सम्बन्धीका विज्ञ डाक्टर जामुन प्रसाद सिंहसँगको कुराकानी सुन्यौँ।
यति बेला भने रञ्जनी र राजीवको कहानीको दोस्रो खण्ड सुन्ने बेला भएको छ। सर्पदंश सम्बन्धी जनचेतना फैलाउने अभियानमा सक्रिय रञ्जनी र राजीवले पहिलो भागमा फेसबुक लाइभ मार्फत नेपालमा पाइने विषालु सर्पहरू र सर्पहरू सक्रिय हुने समयका बारेमा जानकारी गराएका थिए।
फेसबुक लाइभ सकिए लगत्तै राजीवको मोबाइलमा नथुकाकाको घरमा सर्प देखिएको म्यासेज अर्थात् सन्देश आएको थियो। राजीवको छिमेकी नथुकाकाको घरमा सर्प आउनुको कारण राजीव र रञ्जनीले पत्ता लगाउलान् कि लगाउँदैनन्, नागेशले नथुकाकाकोमा गएर के गर्छन् अनि नथुकाकाको घरमा अहिले के हुँदैछ थाहा पाउन अब हामी पनि लागौं महोत्तरीतिरै।
नथुकाका, नथुकाका, नमस्कार है, नमस्कार।
नमस्कार नागेश बाबु।
अनि सर्प कहाँ छ त काका?
उत्यो दाउरा राखेको ठाउँमा। बेलुकाको खाना बनाउनु भनेर दाउरा लिन गएको थिएँ, के चलेको चलेको जस्तो लाग्यो, अनि यसो हेरेको त करेज सर्प पो रहेछ, झन्नै टोकेन।
ल ल ल, नातिनुस् काका, माइहालेँ नि, नागेश आएपछि सबै कुरा ठिक हुन्छ। हेरी यस्तो सर्प त कति समय थियो कति नि।
त्यही भएर त फोन गरेर तपाईँलाई बोलाएको नि।
ल ल, तपाईँहरू यतै बस्नुहोस् त, म सर्पलाई निकाल्छु। खोइ उजु त्यो लठी दिनु त
मलाई,
लिनुहोस् छिरेछ। यो लट्ठीले ठोकठाक गरी चि हल्लिन्छ नि, यो जातको सर्प ज्यादै ज्यात्र हुन्छ, जति चलाए नि थाहा नपाएको चाहिँ गरेर बच्छ। ए ए ए, अरे यहाँ पो छौ तिमी, ल ल ल, बाहिर आऊ त ल। ए त होइन, यता आइज न यता, ल ल ल ल ल ल ल, हेर्नुहोस् है, ल ल, निस्क्यो यो करे सर्प, निस्क्यो, ल ल, हेर्नुहोस् हेर्नुहोस् हेर्नुहोस्, ल ल ल, अरे ल, ओहो राजीव र रञ्जनी, गच्छको टाइममै आएछ त तिमीहरू, अहिले भर्खरै ठ्याक्कै यो करे सर्पलाई यो दाउराको चाङबाट निकालेको।
ए हो र नागेश, राम्रै समात है, न त टोक्ला नि फेरि।
यो नागेशलाई सर्पले टोक्दैन नि रञ्जनी, सर्प त मेरो दोस्त पो हो त, है करे दोस्त।
यो नागेशको चाहिँ जिस्किन बारी कहिले नजाने भयो।
के गर्ने त राजीव दो, अब एक बारको जुनी हो, हाँसी खुसी त जिउने हो। ल तिमीहरू बस्दै गर, म एक करे सर्पलाई गाउँबाट टाढा लगेर छोडिदिन्छु।
हुन्न, कहाँ छोड्ने कुरा गरेको नागेश, यसलाई त मार्नुपर्छ, नत्र अरूलाई डस्न सक्छ यसले।
कहाँ मार्ने कुरा गर्नुभएको नथु काका, अब उसको पनि त जिउने अधिकार छ नि, जसरी हाम्रो जिउने अधिकार छ उसको पनि छ नि। हुन्न, मार्न हुन्न, ल म यसलाई अलिक परै गएर छोडेर आउँछु।
हो नि नथु काका, नागेशले भनेको कुरा एकदमै सही हो, फेरि सर्पले त तपाईँ हामीलाई फाइदा गर्ने त हो नि।
कसरी फाइदा गर्छ र?
अब कसरी हुनु नि काका, तपाईँ खेतीपाती गर्नुहुन्छ अनि बाली नालीको नोक्सानी कसले गर्छ भन्नु त, मुसाले होइन?
ओ, यिनै सर्पहरूले मुसा खाइदिनाले तपाईँको बाली नाली जोगिएन भन्नु त? फेरि सर्पले त आफूलाई खतरा महसुस भयो भने मात्रै डस्ने त हो नि, नत्र कहाँ डस्छ र?
त्यही त, त्यही भएर यो कारणले गर्दा पनि सर्पलाई मार्नुहुन्न क्या।
ए
रञ्जनी, हेर त, नथु काकाको घर वरिपरि कति धेरै झाडीहरू, अग्ला घाँसहरू, अनि कसिङ्गर नै कसिङ्गर,
त्यही त हिराजी, यही कारणले गर्दा पनि सर्प आएको होला काकाको घरमा, होइन त?
हो नि, त्यही भएर यो फोहोर मैलालाई व्यवस्थापन गर्नु पर्यो, अनि यी झाडीहरूलाई पनि काट्नु पर्यो क्या, उखेल्नु पर्यो भनेर सम्झौ क्या हामी उहाँलाई।
हुन्छ राजीव, नतु काका यता सुन्नु त।
हजुर रञ्जनी नानी, भन्नु न।
काका, अघि त्यो करेत सर्प यहाँ किन आएको थाहा छ तपाईँलाई?
थाहा छैन।
किनभने नि काका, अहिले वर्षायामको समय छ, अनि वर्षायामको समयमा सर्पहरू सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
र आहार खोज्ने क्रममा, जस्तै कि मुसा कुखुरा जस्ता खानाको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्।
ए, तर मेरै घर वरिपरि चाहिँ किन आएको होला त?
हो, सही प्रश्न गर्नुभयो तपाईँले। किनभने नि काका, हेर्नुहोस् त, घर वरिपरि कति ठुल्ठुला घाँसहरू उम्रिएका छन्, झाडी हेर्नु त कति झाङ्गिएका छन्, त्यसमाथि यो फोहोर मैलाहरू पनि व्यवस्थापन गर्नुभएको छैन, अनि त सर्प आइहाल्छन् नि।
हो त, अनि यस्तो भएपछि त सर्पहरूलाई लुकेर बस्न सजिलो पनि हुने भयो, हो किन भन्नु त?
त्यो त हो है, सर्प लुकेर बसेको छ भनेर थाहा भएन र नजिकै गयो भने त दस्ने नै भयो नि है।
त्यही भएर आफ्नो घर वरिपरि भएका अग्ला घाँस काट्नुहोस्, फोहोर मैला व्यवस्थापन गर्नुहोस्, किनकि घर वरिपरि खाली र सफा राख्यौँ भने सर्पले लुक्ने ठाउँ पाउँदैन र आउँदैन पनि, बुझ्नुभयो?
बुझे नानी, म भोलि बिहानै यो घाँसहरू झ्याङहरू सबै काट्छु अनि फोहोर मैला पनि व्यवस्थापन गर्छु।
हुन्छ काका, अहिले चाहिँ हामी लाग्छौँ पनि, तर भोलि चाहिँ नबिर्सिकन सबै सफा गर्नु होला है।
हुन्छ बाबु।
बसे है राजीव, तिम्रो बाइकको पछाडि।
अब बसि नै सकेपछि सोधिराख्नु पर्छ र रञ्जनी।
हो त नि है।
ल ल, जाऊ है त, मैले बाइक स्टार्ट गरेँ।
हुन्छ राजीव। अनि तिम्रो त्यो देब्रे हातमा भएको दुइटा खटखटे सर्पले बच्चामा टोक्दाको त होइन?
हो नि, देब्रे हातमा टोकेको थियो गोमन सर्पले, अझै दाग गएको छैन।
हो रहेछ, तर तिम्रो हातको ठ्याक्कै बिचमा टोकेको भएर होला, कस्तो दागले पनि सुहाएको छ।
है, अब दाग खत पनि सुहाउने हुने रहेछ है, कति हसाउँछ के?
होइन साँच्चैकै भनेको हो के राजीव, कसम। होइन, कसले फोन गर्यो? ए, वन्दनाले पो गरेको रहेछ। हेलो वन्दना। हजुर, के रे, सर्पले दिनेशलाई टोक्यो रे? ए ल ल, नआत्यो, हामी आइहाल्छौँ। राजीव, हामी त कार्यालय जानुपर्ने भयो, दिनेशलाई सर्पले टोकेछ।
ए हो र, हुन्छ हुन्छ, उतै जाउँ नि त।
नट्ठु काकाले राख्नुभएको दाउराको चाङमा करेत सर्प लुकेको रहेछ। हामीले पराल, सुकेको घाँस, दाउरा आदि राख्दा सकेसम्म घरभन्दा केही पर राख्नुपर्ने कुरा रञ्जनी र राजीवले हामीलाई सिकाए। सर्पलाई मार्नु हुँदैन, सर्पले बाली खान आउने मुसा लोखर्के आदिलाई खाइदिएर किसानलाई सहयोग गर्ने र वातावरण सन्तुलन गर्न मद्दत गर्ने कुरा पनि आजको छलफलबाट हामीले सिक्यौँ।
सँगसँगै रञ्जनी र राजीवले सर्पदंशबाट बच्न घर वरिपरि भएका अग्ला घाँसहरू बेला बेलामा काटेर हटाउन, फोहरको उचित व्यवस्थापन गर्न, अन्न भण्डारमा सर्पलाई आकर्षित हुन नदिन हामीले गर्नुपर्ने कुराहरू पनि सिकाएका छन्। अर्को कार्यक्रममा रञ्जनी र राजीव बीचको संवादमा पनि सर्पदंश सम्बन्धी थप नयाँ जानकारी पक्कै पनि पाइएला। सहभागी श्रोता, आज प्रस्तुत यिनै अन्तर्वस्तु र संवादसँगै रेडियो कार्यक्रम लहर जीवन सन्देशको यस दोस्रो खण्डबाट म अचला
र म उपेन्द्र विदा माग्छौ। अर्को खण्डमा सर्पको डसाईबाट बच्ने उपायहरूका बारेमा अरू नयाँ जानकारी लिएर आउने नै छौ।
आजलाई बिदा दिनुहोस्।
नमस्ते।
यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त भएको आधिकारिक विचार भनेर मानिनु हुँदैन।
नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठनका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत।
सहभागी श्रोता,
हामीले सुन्यौं ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रडकास्ट इनिसिएटिभ इक्वल एक्सेस डिबिआइइएबाट काठमाडौँमा संरचित संयोजित साप्ताहिक रचनात्मक रेडियो प्रस्तुति लहर समौसर मञ्च। आजलाई विदा माग्छौं। नमस्ते।